नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनेट प्रसारण हुन्छ। प्रतिनिधि सभामा सैद्धान्तिक छलफलका लागि पेश भएको चलचित्र विधेयक 2082 अब दफावार छलफलका लागि सम्बन्धित समितिमा पेश हुने क्रममा रहेको छ। यस सन्दर्भमा तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौँ। अनि आधुनिक सञ्चार प्रविधिको प्रयोग नेपाल टेलिकमको सेवा प्रवाहमा कसरी गरिएको छ भन्ने सन्दर्भमा आज हामी नेपाल टेलिकमका प्रबन्धक सूचना प्रविधि विज्ञ डाक्टर शालिकराम पराजुलीसँग कुराकानी गर्नेछौँ। कार्यक्रमको पुरै समय अवधिभर हामी सँगै रहनुहोला।
खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौ, बाँचौ बचाऊ।
राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 प्रतिनिधि सभाको बैठकमा सैद्धान्तिक छलफलपछि अब दफावार छलफलका लागि सम्बन्धित समितिमा पेश हुने क्रममा रहेको छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्छौं।
राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 प्रतिनिधि सभा बैठकको सर्वसम्मतिले स्वीकृत गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गत बुधबार प्रतिनिधि सभाको बैठकमा चलचित्र विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको थियो। बैठकमा चलचित्र सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै विभिन्न दलका सांसदहरूले विधेयकमा सरकारले चलचित्र क्षेत्रलाई नियन्त्रण गर्ने मनसाय राखेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका थिए। नेपाली कंग्रेसका सांसद रेखा कुमारी यादवले चलचित्र विधेयक 2082 संघीयता अनुकूल नभएको र चलचित्र सम्बन्धी अधिकार प्रदेश सरकारलाई नदिएको धारणा राख्दै विधेयकमा संघीयताको कुरा गरिए पनि यसको मर्म कतै नभेटिएको बताउनुभयो।
विधेयकको प्रस्तावनामा नै लेखिएको छ संघीय संरचना अनुकूल कानून बनाउने। म यस विधेयकमा संघीयताको खोजी गर्छु तर भेट्दिन। चलचित्र सम्बन्धी नीति बनाउने केन्द्रले, मापदण्ड तोक्ने केन्द्रले, इजाजत दिने केन्द्रले, जाँच गर्ने पनि केन्द्रले, जरिवाना गर्ने त केन्द्र बाहेक अरू कुनै हुनै सक्दैन। प्रदेशको काम के? नेपाल 7 प्रदेशको देश हो। लुम्बिनी प्रदेशको सांस्कृतिक अभिव्यक्ति र बागमती प्रदेशको फरक छ। मधेसको चलचित्र परम्परा र कर्णालीको फरक छ। थारू भाषाको चलचित्र र नेवारी भाषाको आवश्यकता र दर्शक फरक छन्। एउटै केन्द्रीय बोर्डले काठमाडौँमा बसेर यो विविधता कसरी बुझ्छ, कसरी न्याय गर्छ? संहिता भनेको केवल संविधानमा शब्द लेख्नु होइन, यसको संवैधानिक, राजनैतिक र सामाजिक मर्म छ। त्यसको एउटा महत्वपूर्ण पाटो भनेको स्थानीय सांस्कृतिक, स्थानीय भाषा र स्थानीय आवाजलाई राज्यको संरचनामा वास्तविक स्थान दिनु हो।
नेकपा एमालेका सांसद पद्मा कुमारी अरियालले सरकारले चलचित्र क्षेत्रलाई राष्ट्रिय अस्तित्वको दृष्टिकोणबाट हेर्न आवश्यक रहेको भन्दै समाजका कुरीति, विकृति र विसङ्गतिलाई प्रश्रय दिन नहुने र सांस्कृतिक योगदानको आधारमा चलचित्रलाई राज्यले सम्मान गर्ने स्पष्ट व्यवस्था विधेयकमा हुनुपर्ने माग गर्नुभयो।
चलचित्र समाजको ऐना हो, यसले राष्ट्रको भाषा, संस्कृति, रहन सहन, सभ्यता, इतिहास, सामाजिक मनोविज्ञान, जनताको चेतनालाई प्रतिबिम्बित गर्दछ। मौलिकता, जीवनशैली र राष्ट्रिय पहिचान, पुस्तान्तरण र प्रभावशाली माध्यम बन्छ। यसैले चलचित्र क्षेत्रलाई केवल व्यावसायिक दृष्टिकोणले मात्र होइन, सांस्कृतिक तथा राष्ट्रिय अस्तित्वको दृष्टिबाट पनि हेर्न आवश्यक छ। तर त्यसको अर्थ समाजका कुरीति, विकृति र विसङ्गतिलाई प्रश्रय दिने होइन, सामाजिक सहिष्णुता भड्काउने प्रवृत्ति चलचित्रका पात्र र कथाहरूमा स्थापित अङ्कार नीतिगत रूपमै निरुत्साहित हुन आवश्यक छ। चलचित्रले समाजलाई चेतनशील, जिम्मेवार बनाउने भूमिका निर्वाह गर्नुपर्छ। मुलुकमा यति बेला नेपाली मौलिकता, स्थानीयता, ऐतिहासिकता, सांस्कृतिक पहिचान बोकेका कथामा आधारित चलचित्रहरू पनि मनाज्ञ निर्माण भएका छन्। तर राज्यले यस्ता चलचित्रलाई विशेष अनुदान, कर छुट, र प्रवर्धनको व्यवस्था गरिनुपर्छ। केवल व्यापारिक सफलताको आधारमा होइन, सांस्कृतिक योगदानको आधारमा पनि चलचित्रलाई राज्यले सम्मान गर्नुपर्छ। यसका लागि यो विधेयक स्पष्ट बोल्नुपर्छ भन्ने लाग्छ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद पार्वती विकले चलचित्र केवल मनोरञ्जन मात्रै नभई समाजको चेतना, संस्कृति, विचार र अभिव्यक्तिको माध्यम भएकाले चलचित्र सम्बन्धी कानून बनाउँदा राज्यको दायित्व सृजना र अभिव्यक्तिलाई संरक्षण गर्ने खालको हुनुपर्नेमा जोड दिनुभयो।
चलचित्र सम्बन्धी कानून बनाउँदा राज्यको दायित्व केवल नियन्त्रण गर्ने होइन, सृजना र अभिव्यक्तिलाई संरक्षण गर्ने पनि हुनुपर्छ। यो विधेयक चलचित्र क्षेत्रलाई व्यवस्थित गर्ने, डिजिटल माध्यम समेट्ने र उद्योगको रूपमा विकास गर्ने सकारात्मक प्रयास गरेको छ। तर चलचित्र कर्मीहरूले उठाइरहेको एउटा गम्भीर प्रश्न पनि छ, यो विधेयक कतै अत्याधिक नियन्त्रणमुखी त हुँदै छैन? विशेष गरी चलचित्र जाँच, अनुमति, रोक लगाउने अधिकार र प्रशासनिक हस्तक्षेपका विषयमा उठेको चिन्तालाई हामीले हल्का रूपमा लिनु हुँदैन। कानूनले अश्लीलता, हिंसा र सामाजिक देश रोक लगाउन सक्नुपर्छ, तर विचार, आलोचना, सृजनात्मक अभिव्यक्तिमाथि अनावश्यक नियन्त्रण लोकतान्त्रिक मूल्यसँग मेल खाँदैन। आजको युगमा चलचित्रलाई नियन्त्रण गरेर होइन, प्रतिस्पर्धा र सृजनात्मक वातावरण बनाएर अगाडि बढाउनु पर्छ र राज्य अभिभावक बन्नुपर्छ।
श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले विधेयकले चलचित्र क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो गर्दै कलाकारिता क्षेत्रका थुप्रै समस्याहरूको समाधान हुने गरी छिटो भन्दा छिटो कानून निर्माण गर्नुपर्ने र भाषा तथा संस्कृति सम्बन्धी चलचित्रको लगानी उठ्ने गरी खुकुलो कानून बनाउन सरकारको ध्यान आकर्षण गराउनु भयो।
थुप्रै समस्याहरू छन् भन्ने सुन्छु कलाकारी क्षेत्रमा। सबैभन्दा पहिला हाम्रो यो स्वदेशी चलचित्रहरूलाई विशेष प्राथमिकता दिने कानून बनोस् र त्यसमा सबै लागौं। चलचित्र जाँच बुक आयोग अथवा यो समिति गठन चाहिँ कम्तीमा 8-10 वर्ष 15 वर्ष काम गरेको अनुभवी कलाकारहरूकै नेतृत्वमा गठन गर्दाखेरि अलिक उपयुक्त हुन्छ कि भन्ने लाग्छ मलाई। यसमा चाहिँ अलिक विचार गर्नुपर्छ जस्तो लाग्छ। भाषिक, धार्मिक, सांस्कृतिक कुराहरूलाई विशेष प्राथमिकता दिउँ। भाषा सम्बन्धी चलचित्र बनाउँछ त्यो पैसै उड्दैन, संस्कृति सम्बन्धी चलचित्र बनाउँछ जति लगन गर्छ त्यो उड्दैन। यतातिर पनि कानूनले अलिकति खकुलो बनाएर छिटो छिटो यसलाई अगाडि बढाउनु पर्छ।
विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका सांसद सरस्वती लामाले सरकारले ल्याएको विधेयकमा चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्ने भन्दा नियन्त्रण गर्ने नियत देखिएको आरोप लगाउनुभयो। नीतिगत अस्पष्टता र संरक्षणको अभावले यस क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता विकास हुन नसकेको उल्लेख गर्दै उहाँले नेपाली चलचित्र क्षेत्रलाई राज्यको अनावश्यक नियन्त्रण नभई सहकार्य, संरक्षण र प्रोत्साहन आवश्यक रहेको स्पष्ट पार्नुभयो।
नेपालमा चलचित्र क्षेत्रलाई आज पनि मूलत चलचित्र निर्माण प्रदर्शन तथा वितरण ऐन 2026 र सोसँग सम्बन्धित नियमावलीले नियमन गरिरहेको अवस्था छ। नेपाली चलचित्र क्षेत्रले 6 दशक भन्दा लामो यात्रा पूरा गरिसक्दा पनि यसको अपेक्षित विकास, विस्तार र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता निर्माण हुन सकेको छैन। यसको प्रमुख कारण राज्यको उदासीनता, नीतिगत अस्पष्टता, आवश्यक संरक्षण तथा प्रोत्साहनको अभाव हो। यस्तो अवस्थामा नयाँ चलचित्र विधेयक आउनु सकारात्मक पक्ष अवश्य हो। समय अनुकूल कानूनी सुधार आवश्यक थियो र यसको आवश्यकता चलचित्र क्षेत्रले लामो समयदेखि महसुस गर्दै आएको थियो। तर विधेयकको केही प्रावधान हेर्दा चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्ने भन्दा नियन्त्रण गर्ने मानसिकता बढी देखिन्छ। नेपाली चलचित्र क्षेत्रलाई राज्यको अनावश्यक नियन्त्रण होइन, सहकार्य, संरक्षण र प्रोत्साहन आवश्यक छ। सृजनात्मक क्षेत्रलाई नियन्त्रणमुखी दृष्टिकोणबाट होइन, स्वतन्त्र र जिम्मेवार वातावरण मार्फत अघि बढाउनु पर्दछ।
यस्तै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्व संचार मन्त्री जगदीश खरेलले सरकारले चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिनुपर्ने आवश्यकता औल्याउँदै चलचित्र विकास बोर्डलाई पूर्ण रूपमा स्वायत्त र अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिनुभयो।
चलचित्रको प्री प्रडक्शन, प्रडक्शनदेखि पोस्ट प्रडक्शन सम्मको सम्पूर्ण कामहरू नै संचार मन्त्रालय अन्तर्गत योसँग जोडिएर गरियो भने र यसलाई संचार मन्त्रालय अन्तर्गत नै राखियो भने उपयुक्त हुन्छ भन्ने कुरा म यहाँ निवेदन गर्न चाहन्छु। चलचित्र क्षेत्रलाई अब उद्योगको मान्यता दिनु पर्यो, उद्योगको रूपमा अगाडि बढाउनु पर्यो। म चलचित्र बनाउँछु भनिराख्दाखेरि लोन लिएर पनि अगाडि बढ्न सकियोस्, यो कुराको ग्यारेन्टी हुनु पर्यो भन्ने चाहन्छु। चलचित्र विकास कोषलाई सम्पूर्ण रूपमा अधिकार सम्पन्न बनाउने व्यवस्था योभन्दा अगाडि नै गरिसकेका छौँ, यो विधेयकमा छ। त्यसको सुनिश्चितता प्रतिनिधि सभाबाट पनि होस् र गहन छलफल होस् भन्ने म अनुरोध गर्न चाहन्छु। चलचित्र विकास कोषको अध्यक्ष खुल्ला प्रतिस्पर्धाबाट ल्याउनु पर्छ, साथै यसको कार्यकाल 2 वर्षबाट बढाएर 4 वर्ष कायम गरिएको छ, यसलाई नै यो प्रतिनिधि सभाले पनि कायम गर्नुपर्छ भन्ने म माग राख्न चाहन्छु।
प्रतिनिधि सभाको बैठकमा चलचित्र विधेयक माथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकारले विधेयकको मर्म र उद्देश्यलाई ध्यानमा राख्दै सांसदहरूले दिएका सुझावलाई रचनात्मक रूपमा ग्रहण गर्ने बताउनुभयो। राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा आएको चलचित्र विधेयक 2082 समय सापेक्ष, आधुनिक र चलचित्र क्षेत्रलाई उकास्ने खालको बनाउन सरकार गम्भीर रहेको पनि मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो।
तपाईँ सम्पूर्णले उठाउनु भएको सवाल हामीले गम्भीरतापूर्वक लिएका छौँ। यो विधेयक अहिलेको समय अनुसार भयो कि भएन, आजको चलचित्रको क्षेत्रले के खोजिरहेको छ, सरकार र सदनबाट के अपेक्षा गरेको छ, अब चलचित्र कस्तो बन्नुपर्छ, चलचित्र प्रतिको बुझाइ कस्तो हुनुपर्छ, र यति लामो समयपछि यो क्षेत्रले 57 वर्ष पर्खिसकेपछिको जुन एउटा लिगल रिफर्ममा हामी जाँदैछौँ त्यसले सम्बोधन गर्नुपर्ने विषयहरू के हो। सबभन्दा ठुलो कुरो सरकारको रोल हुँदाखेरि आएका प्रश्नहरूलाई कन्स्ट्रक्टिभली लिएर कहाँ कसरी यो विधेयकलाई बलियो बनाउन सकिन्छ, समय सापेक्ष बनाउन सकिन्छ, आधुनिक बनाउन सकिन्छ र यो क्षेत्रलाई नै उचाल्ने खालको अहिलेको हाम्रो शासन व्यवस्था, अहिलेको समय, अहिलेको विश्व परिवेश सबैलाई ध्यानमा राखेर यसलाई अगाडि बढाउने हामीसँग समय पनि छ, त्यो स्पेस पनि छ। अब संसदले नै जनता र फिल्म क्षेत्रका एक्सपर्ट्स विज्ञहरूको ओपिनियनलाई हामी मार्फत प्रतिबिम्बित गरेर यो विधेयकलाई बलियो बनाएर अगाडि बढाउनु पर्छ भन्ने मेरो धारणा रहेको छ।
सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले लामो समयपछि चलचित्र क्षेत्र कानुनी सुधारको प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै विज्ञहरूको सुझावलाई समेटेर विधेयकलाई थप परिमार्जित बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो। राष्ट्रिय सभामा उत्पत्ति भए प्रतिनिधि सभाबाट स्वीकृत चलचित्र विधेयकमाथि अब समितिमा दफावार छलफल हुनेछ।
सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब नेपाल टेलिकमले प्रदान गरिरहेको सेवा प्रवाहमा आधुनिक संचार प्रविधिको प्रयोग कसरी भएको छ र कस्तो छ भन्ने सन्दर्भमा केन्द्रित रहेर नेपाल टेलिकमका प्रबन्धक एवं सूचना प्रविधि विज्ञ डाक्टर शालिकराम पराजुलीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं।
नेपाल टेलिकमले चाहिँ यो अहिलेको सूचना प्रविधिलाई कतिको प्रयोग गरेको छ, के छ, कस्तो छ अवस्था?
डेफिनेटली नेपाल टेलिकम अहिले सरकारको अधिकांश शेयर लगानी भएको र पब्लिकको पनि लगानी भएको जनताको कम्पनी हो। यसले नवीन भन्दा नवीन विश्वमा दूरसञ्चार बजारमा विकास भएका जति पनि नवीन प्रविधिहरू छन् ती प्रविधिहरूलाई भित्राउँदै जनताहरूलाई अत्याधुनिक सेवा प्रवाहमा अहोरात्र लागिरहेको छ। नेपाल टेलिकमले 3 आस्पेक्टमा काम गरिरहेको छ। एउटा नवीनतम प्रविधिहरूलाई नेपालमा भित्राउने र जनताहरूलाई नवीन भन्दा नवीन सर्भिसहरू दिने, दोस्रो आफ्नो पूर्वाधारहरूलाई विश्वको दूरसञ्चार बजार जसरी गइरहेको छ त्यसरी नै आफ्ना पूर्वाधारहरूको पनि विकास गर्ने, र यो विश्वको जुन खालको टेक्नोलोजीको डेभलपमेन्टको ट्रेन्ड छ यो ट्रेन्डमा चाहिँ आफूलाई त्यही स्पिडमा त्यही स्पिरिटमा लैजानको निम्ति आफ्ना जनशक्तिहरू पनि त्यही ढङ्गले विकास गरेर जाने, उनीहरूलाई ट्रेनिङ दिने, उनीहरूलाई स्किलिङ गर्ने, उनीहरूलाई रिस्किलिङ गर्ने, उनीहरूलाई अपस्किलिङ गर्ने लगायतका ध्यान दिँदै र हाम्रो अहिलेका एक्जिस्टिङ पोलिसीहरूले हामीलाई चाहिँ एकदमै एक्सलेन्स गरेर फास्ट मुभिङ अप्रोचमा जानको निम्ति कहीँनिर हडल गर्ने पोलिसीहरू छन् भने ती पोलिसीहरूलाई पनि संशोधन गर्दै सुधार गर्दै नयाँ पोलिसीहरू एडाप्ट गर्दै हामी अगाडि बढिरहेको।
धेरै अगाडि बनेको पोलिसी पनि होला, त्यसलाई परिमार्जन गर्न आवश्यक छ होइन त?
डेफिनेटली ती पोलिसीहरू क्रमशः सुधार पनि भइरहेका छन्। विशेष गरी हामीसँग दूरसञ्चार बजारलाई विस्तार गर्ने सन्दर्भमा सूचना प्रविधि दूरसञ्चार पोलिसी मात्र नभइकन योसँग रिलेट हुने केही सार्वजनिक खरिदका प्रावधानहरूदेखि लिएर आइटी इकोसिस्टम डेभलपमेन्टको निम्ति राज्यले व्यवस्था गरेका साइबर सेक्युरिटीसँग सम्बन्धित विषयहरूमा राज्यले व्यवस्था गरेका पोलिसीहरूमा समेत आफूले सक्ने पोलिसीहरू आफूभित्रबाट एडप्ट गर्दैछौँ भने राज्यसँग हामीले सहयोग लिएर एडप्ट गर्नुपर्ने पोलिसीहरू परिमार्जन गर्नुपर्ने पोलिसीहरूमा राज्यका तत्त सम्बन्धित निकायहरूसँग क्लोज कोअर्डिनेसनमा कोलाबोरेसन गरेर हामीले ती पोलिसीहरूलाई आजको समय सान्दर्भिक र नयाँ प्रविधिहरू ल्याउनको निम्ति चाहिँ सजिलो सहज हुने सरलीकरण हुने गरी हामी क्रमशः यो डिरेक्सनमा काम गरिरहेका छौँ।
आजको यो अवस्थामा सरकारको प्रमुख आवश्यकता के हो त?
यो विषयमा सरकारको आजको वास्तविक आवश्यकता के हो भन्दा आज सरकारको मुख्य आवश्यकता 3 तहमा देखिन्छ। एउटा नेपालको कन्टेक्स्टमा हरेक आयोजनाको इम्प्लिमेन्टेसनमा ग्याप देखिन्छ। नीति एकदमै राम्रो छ तर कार्यान्वयन पक्ष अत्यन्तै कमजोर छ। कुनै पनि आयोजनामा काम गर्ने मान्छेहरूको फ्रिक्वेन्ट ट्रान्सफर हुने, स्टेबल भएर कसैले पनि आफ्नो पर्फर्मेन्स डेलिभरी गर्न नसक्ने, अनि प्रोजेक्टहरू डिले हुने जसको कारणले यसको सँगसँगै चाहिँ प्रोक्योरमेन्ट डिले हुने, इन्स्टिट्युसनलको इनिफिसियन्ट हुने कुराहरू छन्, र सँगसँगै डिजिटल गभर्नेन्सलाई पनि एक्जिक्युट गरेर जानुपर्ने आजको अर्को आवश्यकता हो। केवल पोलिसी होइन कि फुल्ली इन्टिग्रेटेड डिजिटल स्टेट आर्किटेक्चर चाहिन्छ हामीलाई। ई गभर्नेन्स, डाटा इन्टिग्रेसन, एआई बेस्ड मोनिटरिङ अनिवार्य छ र अर्को महत्वपूर्ण कुरा भनेको आईसीटी सेक्टरलाई बेटर गरेर जाने भने इन्स्टिट्युसनल रिफर्मेसन आजको प्रमुख आवश्यकता हो। ब्युरोक्रेसीलाई आज रिफर्म गरेर जानु छ, यसलाई पर्फर्मेन्स बेस्ड सिस्टममा लैजानुपर्छ। करप्सनलाई मिनिमाइज गर्नको निम्ति जति सकिन्छ धेरै ट्रान्सपेरेन्सी कायम गर्ने, त्यसको निम्ति डिजिटल सिस्टम, अहिलेको लेटेस्ट टेक्नोलोजी एआई बेस्ड सिस्टमहरू, डिजिटल सिस्टमहरूलाई चाहिँ इन्कर्पोरेट गरेर सेवा प्रवाहलाई चाहिँ फेसलेस र कन्ट्याक्टलेस बनाउनुपर्छ। रिमोटली घरबाटै अनलाइन सर्भिस डेलिभरीको प्लेटफर्महरू डेभलप गर्न सक्नुपर्छ भने सरकारका सबैजसो सर्भिस डेलिभरीलाई सिङ्गल विन्डो टाइम बाउन्ड सर्भिस इन्फोर्समेन्ट गरेर राज्यले अहिलेको यो आवश्यकतालाई एड्रेस गर्न सक्छ भने नेपाललाई अब पेपर बेस्ड गभर्मेन्ट होइन, यसलाई एआई ड्रिभन डिजिटल गभर्मेन्ट, फेसलेस कन्ट्याक्टलेस सर्भिस डेलिभरी मोडेलमा रूपान्तरण गर्ने सरकारको आजको प्रमुख आवश्यकता हो।
अब यो सँगसँगै नेपाल टेलिकमलाई जोड्न चाहे मैले, जस्तो अहिले हालसम्मको चाहिँ यो मोबाइल कभरेज कस्तो छ, के छ ग्राहकहरूको प्रतिक्रिया कस्तो खालको छ?
विशेष गरी नेपाल टेलिकम यो जनताको कम्पनी, जनताको संस्था हो, यसको मोबाइल कभरेजको कुरा गर्नुपर्दा हाम्रो 77 जिल्लामा मोबाइलको 4G कभरेज पुगिसकेको अवस्था छ। 753 स्थानीय तहमा सबै ठाउँमा हाम्रो मोबाइलको कभरेज पुगेको छ। तर हामीले चाहिँ ब्रोडब्यान्ड कनेक्टिभिटी अहिलेसम्म 750 स्थानीय तहमा पुर्यायौँ र 3 स्थानीय तहमा यो आर्थिक वर्षको अन्त्यसम्ममा हाम्रो पुर्याउने लक्ष्य छ। हामी चाहन्छौँ 6743 वडामै नेपाल टेलिकमको ब्रोडब्यान्ड कनेक्टिभिटी पुर्याउने, ती सबै वडाहरूबाट जिआइओएमएस राज्यले लागू गर्ने र सबै ठाउँमा लोकल नेटवर्कहरू बनाएर इन्टरनेट बेस्ड सर्भिस डेलिभरीको निम्ति एउटा पूर्वाधार तयार गर्ने लक्ष्यका साथ हामी सरकारको कार्यक्रमलाई साथ साथै लिएर हाम्रा आफ्ना नीति कार्यक्रमहरू बजेटहरू पनि त्यही लाइनमा चाहिँ हामी स्ट्रिम लाइन गरेर अगाडि बढिरहेका छौँ।
4G 3G प्रयोगकर्ताको कस्तो खालको रिस्पोन्स छ जानकारी दिनुहोस् न।
यो 3G 4G युजरहरूको एक्सपिरियन्सको कुरा गर्दाखेरि डेफिनेटली संसारभरि कहीँ पनि यो वायरलेस सर्भिसको क्वालिटीको सन्दर्भमा हामीले ठ्याक्कै ठोकका साथ सबै ठाउँमा एउटै खालको केपिआई हुन्छ भन्न सकिँदैन। तर मुख्य गरेर जहाँ बिजुलीको पर्याप्तता छ, मतलब नेसनल ग्रिडसँग जोडिएको इलेक्ट्रिसिटी पुगेको ठाउँहरूको हकमा हाम्रो अन्तर्राष्ट्रिय स्तरको सेवा प्रवाह गरेका छौँ। हामीले संसारको कुनै पनि देशको सेवा प्रवाहको केपिआई भन्दा तल हाम्रो गुणस्तर छैन। तर जुन ठाउँमा हाम्रो बिजुली पुगेको छैन, जहाँबाट हामीले सोलरहरूबाट चाहिँ हाम्रो सिस्टमहरू सञ्चालन गर्नुपर्छ, बिटिएसहरू सञ्चालन गर्नुपर्छ, त्यस्तो ठाउँमा जियोग्राफिकल डिफिकल्टी र हाम्रो चाहिँ जुन इनर्जीको अभाव, सोलर भएपछि हामीलाई क्लाइमेटले 2-3 बादल लाग्यो, काम घाम लागेन भने त्यस्तो बेलामा चाहिँ हामीले राखेका ब्याकअपहरूले 3 लगातार धान्ने भन्ने हुँदैन। त्यसै कारणले गर्दाखेरि चाहिँ बिजुली नपुगेको ठाउँमा छिटफुट गुनासाहरू छन् र सहरमै पनि केही केही स्थानहरूमा चाहिँ कभरेजका गुनासाहरू छन् जसलाई हामीले अत्यन्तै संवेदनशील ढङ्गले ह्यान्डल गरेर ती ठाउँहरूमा ड्राइभ टेस्ट गर्ने, नियमित रूपमा अप्टिमाइजेसन गर्ने र पाएको ग्यापहरू, जहाँ जहाँ खाली ग्यापहरू भेटिन्छ ती ठाउँहरूमा तत्काल हाम्रा पूर्वाधारहरू थप गर्ने, अप्टिमाइजेसन गर्ने, रिड्राइभ टेस्टहरू गर्ने र त्यो गुणस्तर, अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्ने सन्दर्भमा नेपाल टेलिकमले अहोरात्र काम गरिरहेको छ। कहीँ त्यस्ता गुनासाहरू छन् भने नेपाल टेलिकमको कम्प्लेन गर्ने ठाउँमा गरिदिएर हामीलाई निरन्तर यो सेवा अपग्रेड गर्ने, कभरेज अपग्रेड गर्ने काममा सहयोग गरिदिन, फिडब्याक दिन म सबै आदरणीय श्रोतागण र युजरहरू, नेपाल टेलिकम जनताको कम्पनीका जति पनि सेवाग्राहीहरू हुनुहुन्छ उहाँहरूलाई म विशेष अनुरोध गर्न चाहन्छु।
हजुर, अब यो एफटिटिएसको पनि कुरा छ, यो एफटिटिएसको सेवा र यसको गुणस्तरीयतामा चाहिँ के समस्या छ अथवा के छ?
एफटिटिएसको सेवाको सन्दर्भमा कुरा गर्दा एफटिटिएसको एउटा समस्या भनेको हामीले मागेको जति ठाउँमा दिन सकिरहेका छैनौँ 2 कारणहरूले गर्दा। एउटा जियोग्राफी, अर्को चाहिँ रिटर्न अन इन्भेस्ट चाहिँ कस्तो छ भन्दाखेरि लगानी गरिसकेपछि त्यसबाट रिटर्न आउने सुनिश्चितता पनि केही न केही हदसम्म हुन्छ। हामीले जनतालाई ब्रडब्यान्ड एक्सेसको निम्ति वायरलेसबाट जति ठाउँमा उहाँहरूको डिमान्ड रहन्छ ती सबै ठाउँमा पुर्याउन अहोरात्र लागिरहेका छौँ। तर एफटिटिएस भनेको चाहिँ सेवा पूर्वाधार विकासको दृष्टिकोणले अलिकति महँगो प्रविधि हो, त्यसैले गर्दा मेजर सिटी सेन्टरहरू र अपकमिङ बिजनेस हबहरू अलमोस्ट सबै ठाउँमा हामीले एफटिटिएस सेवा पुर्याइरहेका छौँ। र एफटिटिएस सेवाको कुरा गर्दाखेरि कहिलेकाहीँ ग्राहकहरूको भित्रको इन्टर्नल आफ वायरिङहरू, भित्रको आफ्नो सिस्टमका कुनै डेफिसियन्सीहरू अथवा चाहिँ राख्ने राउटरहरू राख्ने स्थानहरूको कारणले गर्दा तलदेखि माथि घरभरि टिपेन भन्ने खालका गुनासाहरू बाहेक अहिले नेपाल टेलिकमले मर्मसमारलाई बिहान 7 बेलुका 7 फिजिकल्ली घरमै प्रेजेन्स भएर र बेलुका 7 बिहान 7 बजेसम्म इन्टिग्रेटेड सपोर्ट युनिट मार्फत चाहिँ हामीले भित्र सिस्टममा कुनै समस्या हो कि ब्यान्डविड्थमा कुनै समस्या हो कि भन्ने सपोर्टहरू चाहिँ हामीले अनलाइन गरेर 24 घन्टा मर्मत समारको व्यवस्था मिलाइसकेका छौँ। त्यसैले हाम्रो बुझाइमा अहिले हामीले एउटा अन्तर्राष्ट्रिय लेभलकै गुणस्तर कायम गर्ने गरी मर्मत समारको चाहिँ सुविधा हामीले दिएका छौँ र कतिपय संस्थाहरूसँग हामीले एसएलए सर्भिस लेभल एग्रिमेन्ट नै गरेर लिज लाइनहरूलाई 2 घन्टाभित्र मर्मत गरिसक्ने, एफटिटिएसलाई कम्प्लेन आएको 4 घन्टाभित्र मर्मत गरिसक्ने संयन्त्र हामीले देशभरि नै लागू गरिसकेको अवस्था छ।
उहाँ हुनुहुन्थ्यो नेपाल टेलिकमका प्रबन्धक एवं सूचना प्रविधि विज्ञ डाक्टर शालिकराम पराजुली।
सूचना तथा संचारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा संचार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौँ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौँ। नमस्कार।